بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، نحمده ونصلي على رسوله الكريم. لله ملك السماوات والأرض، آسمانوں اور زمین کی ساری بادشاہت اللہ سبحانہ و تعالی کے لیے ہے. لله خزائن السماوات والأرض، آسمانوں اور زمین کے سارے خزانے اللہ سبحانہ و تعالی کے لیے ہیں. وعندہ مفاتح الغیب لا يعلمها الا هو، اسی کے پاس غیب کے خزانوں کی چابیاں ہیں، کوئی نہیں جانتا سوائے اللہ کے. للہ ما فی السماوات وما فی الارض، للہ من فی السماوات ومن فی الارض، آسمانوں اور زمین میں جو کچھ بھی ہے سارے کا سارا اللہ سبحانہ و تعالی کے لیے ہے. وعد اللہ حقا، اللہ کا وعدہ سچا ہے. ومن اصدق من اللہ قیلا، اللہ سے زیادہ سچا اور کون ہوگا. وما کان ربک نسیا، آپ کا رب بھولنے والا نہیں ہے. یدبر الامر من السماء الى الارض، آسمان سے لے کر زمین تک ہر کام کا انتظام وہ خود فرماتے ہیں. کل یوم ہو فی شان، ہر روز اس کی نئی شان ہے. کل لہ قانتون، سب اسی کے حکم کے تابع ہیں. کل شیء ہالک الا وجہہ، ہر چیز فنا ہونے والی ہے سوائے اس کی ذات کے. فعال لما یرید، وہ جو ارادہ کرتا ہے کر گزرتا ہے. یسألہ من فی السماوات والارض، آسمانوں اور زمین میں جو بھی مخلوقات ہیں سب اسی ایک اللہ سے اپنی حاجتیں مانگتے ہیں. تسبح لہ السماوات السبع والارض ومن فیہن، ساتوں آسمان اور زمین اور اس کی تمام مخلوقات اسی ایک اللہ کی پاکی اور بڑائی بیان کرتے ہیں. لیس کمثلہ شیء، کوئی چیز اس کے مثل نہیں. لہ مقالید السماوات والارض، آسمانوں اور زمین کی ساری کنجیاں ساری چابیاں اسی کے قبضے میں ہیں. یخلق ما یشاء، جو چاہتا ہے پیدا فرماتا ہے. یفعل ما یشاء، جو چاہتا ہے کر گزرتا ہے. وعنت الوجوہ للحی القیوم، سارے کے سارے چہرے اسی ایک حی قیوم کے آگے جھکے ہوئے ہوں گے. وما تشاؤون الا ان یشاء اللہ رب العالمین، اور تم چاہو گے نہیں الا یہ کہ خود اللہ چاہے، جو سارے جہانوں کا پروردگار ہے. ان اللہ کان علیکم رقیبا، یقین رکھو اللہ تمہاری نگرانی کر رہا ہے. ان اللہ سمیع بصیر، بے شک اللہ سب کچھ سننے والا دیکھنے والا ہے. ان اللہ لطیف خبیر، یقین جانو اللہ بڑا باریک بین اور بہت باخبر ہے. من یعمل سوءا یجز بہ، جو کوئی بھی برا عمل کرے گا اس کی سزا پائے گا. من عمل صالحا فلنفسه، جو کوئی نیک عمل کرتا ہے اپنے فائدے کے لیے کرتا ہے. ومن جاهد فانما يجاهد لنفسه، جو کوئی بھی ہمارے راستے میں محنت اٹھاتا ہے اپنے فائدے کے لیے محنت اٹھاتا ہے. فمن يعمل مثقال ذره خيرا يره وَمَن يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ شَرًّا يَرَهُ، جو کوئی ایک ذرہ برابر بھی نیکی کرے گا وہ اس کو قیامت میں دیکھ لے گا، اور جو ذرہ برابر بھی برائی کرے گا وہ اس کو قیامت میں دیکھ لے گا. میرے معزز بھائیوں بہنیں، امت کی مقدس مائیں اور بہنیں، اللہ تعالیٰ آپ سب کو علم نافع اور عمل صالح کی توفیق عطا فرمائے اور ہر کام میں برکت عطا فرمائے، اور انبیاء صدیقین صالحین کے ساتھ ہمارا آپ کا حشر فرمائے اور آخرت کے اونچے درجات عطا فرمائے. جب ہم اللہ کو یاد کریں گے، اللہ پاک ہمیں یاد فرمائیں گے. جو آدمی دین سیکھنے جائے فرشتے اس کے لیے پر بچھاتے ہیں اور اللہ کی مخلوق دعائیں کرتی. فرشتوں کی جماعت ذکر کے حلقوں کی تلاش میں رہتی ہے, وہاں آ کر اوپر تلے جمع ہو جاتے ہیں. علم کا ایک باب ایک چیپٹر سیکھ لینا 1000 رکعت نفل کا ثواب ہے. جس جگہ اللہ کا ذکر ہوتا ہے وہ آسمان والوں کے لیے ایسے چمکتے ہیں جیسے ہمارے لیے ستارے چمکتے ہیں. جو لوگ اللہ کے واسطے کسی مجلس میں آئے اور اللہ کے واسطے واپس گئے, ایسے لوگ قیامت میں عرش کے سائے میں ہوں گے اور نور کے ممبروں پر ہوں گے. پوری امت کے لیے اور ہر ایک بھائی اور بہن کے لیے اونچی اونچی نیتیں رکھیے کہ اللہ پاک ہم سے راضی ہو جائیں, ہم اللہ کے اولیاء بن جائیں, توبہ کامل ہو جائے, شیطان اور نفس سے بچ جائیں, گناہ اور نافرمانی سے بچ جائیں, غفلت اور سستی دور ہو جائے, زندگی میں سنت طریقے آ جائیں, ہر وقت کی دعائیں ذکر اور اچھی نیتیں ہمارے دل میں ہو, زندگی صراط مستقیم پر آ جائے, نفس مطمئنہ ہو جائے کہ عبادات معاملات معاشرت اخلاق سب آئیڈیل ہو جائے, اللہ کی باتیں اور رسول صلی اللہ علیہ وسلم کی باتیں ہماری طبیعت بن جائے, نیکی پھیلانے کا جذبہ اور پوری امت کی خیر خواہی ہمارے دل میں ہو, دنیا میں حیات طیبہ ایک پاکیزہ زندگی ملے, صحت سلامتی امن چین عمدہ رزق اور آسان آمدنی اور دعاؤں کی قبولیت, اور آخرت میں آسان حساب مغفرت اور جنت الفردوس. جتنا شوق اور طلب اور اعتقاد توجہ ہوگی اتنا اصلاح اور فائدہ ہوگا. اس لیے خوب دھیان سے ان باتوں کو سنیں, اور ہو سکے تو باوضو قبلہ رو بیٹھے, اور ہو سکے تو باوضو اور قبلہ رو بیٹھیں اور ان کو لکھ لیا جائے. بسم اللہ الرحمن الرحیم. صبح اور شام کی دعائیں, استغفر اللہ الذی لا الہ الا هو الحی القیوم واتوب الیہ, 3 مرتبہ جو پڑھ لے تمام گناہوں کا کفارہ اگرچہ سمندر کے جھاگ کے برابر ہوں. اللہم اجرنی من النار, صبح اور شام 7 مرتبہ جہنم سے حفاظت. لا الہ الا اللہ وحدہ لا شریک لہ, لہ الملک لہ الحمد یحیی و یمیت وہو علی کل شیء قدیر. صبح اور شام 10 مرتبہ 10 نیکیاں ملیں گی, 10 گناہ ختم ہوں گے, 10 درجات بلند ہوں گے, اور 10 غلام آزاد کرنے کا ثواب, اور شیطان اور مکروہ چیزوں سے حفاظت. بسم اللہ الذی لا یضر مع اسمہ شیء فی الارض ولا فی السماء وهو السمیع العلیم, 3 مرتبہ صبح اور شام پڑھیں تو آفتوں اور مصیبتوں سے حفاظت ہوگی. اعوذ بکلمات اللہ التامات من شر ما خلق, ہر موذی اور تکلیف دہ چیز سے حفاظت ہوگی. حسبی اللہ لا الہ الا ہوا علیہ توکلت وہو رب العرش العظیم, 7 مرتبہ صبح اور شام پڑھیں تو بڑے بڑے مشکل کام اللہ پاک آسان کر دیں گے اور دنیا اور آخرت کے مسائل حل ہو جائیں گے. اسی طرح صبح اور شام سید الاستغفار پڑھیں, جنت کا ٹکٹ ہے, اور 3 قل پڑھ کر صبح اور شام دم کریں اپنے اوپر بچوں کے اوپر, اور سورہ حشر کی آخر کی 3 آیتیں صبح و شام پڑھیں, اور اس سے پہلے اعوذ باللہ السمیع العلیم من الشیطان الرجیم 3 مرتبہ پڑھیں تو 70,000 فرشتے دعا کریں گے. جتنا ذکر اور شکر میں لگیں گے برکتیں رحمتیں آئیں گی, گھر کے در و دیوار میں رحمتیں برکتیں ہوں گی, ملائکہ حفاظت کریں گے, شیاطین گھر سے چلے جائیں گے, और जिन्नात और आसेब और जादू और बुरी नज़रें और जितनी ऐसी चीज़ें जो हम देख नहीं सकते, हमारे इख्तियार में नहीं हैं, इन सब चीज़ों से हिफाजत होगी। अल्लाह पाक हमें आपको अमल की तौफीक अता फरमाए। बिस्मिल्लाहिर्रहमानिर्रहीम। दीन में छोटी छोटी बातों की बड़ी बड़ी कदर है, इसलिए तरबियत में और अदब में छोटी छोटी बातें भी सिखाई जाती, बड़ी बड़ी बातें भी सिखाई जाती। खाने से पहले और खाने के बाद हाथ धो लेना, इससे रिस्क बढ़ता है। ये एक हदीस शरीफ में आया है जो कंजुल उम्माल में है और अनस रदी अल्लाह अन्हु से रवायत है कि खाने से पहले और खाने के बाद हाथ धोना वुसअत रिस्क का बाइस है और उसमें शैतान की मुखालफत है। और एक किस्सा भी लिखा है कि एक बुजुर्ग के ऊपर 300 का कर्ज था और उनके पास कोई अदा करने की सूरत नहीं थी। उन्होंने किसी दर्स में सुन लिया कि खाने से पहले और खाने के बाद सुन्नत समझकर हाथ धो लिया करो, तो चंद दिनों में उनका कर्ज अदा हो गया, सुन्नत पर अमल हो गया और कर्ज भी अदा हो गया। इब्ने उमर रदी अल्लाह अन्हु से रवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, खर्च में एतदाल आधी मईशत है, हाफ इकोनॉमी, 50% इकोनॉमी खर्च में एतदाल, देख देख के खर्च करो। और लोगों से मोहब्बत का बर्ताव आधी अकल है, और अच्छा सवाल पूछना, सवाल की उम्दगी, ये आधा इल्म है। खर्च में एतदाल निस्फ मईशत है, लोगों से मोहब्बत का बर्ताव निस्फ अकल है, और सवाल की उम्दगी निस्फ इल्म है। इब्ने उमर रदी अल्लाह अन्हु से रवायत है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि अल्लाह ताला ने एक जमात ऐसी पैदा की है जिसको नेमतों से नवाजा है, जिससे लोगों का नफा वाबिस्ता है। जब तक वो दूसरे बंदों पर खर्च करते रहते हैं, अल्लाह ताला उनकी नेमतों को बाकी रखते हैं। जब वो बंदों पर खर्च करने से हाथ रोक लेते हैं, तो अल्लाह ताला उससे लेके दूसरे को दे देते हैं। एक और रिवायत में है कि अल्लाह ताला के नज़दीक कुछ ऐसे लोग हैं जिनको नेमतों, माल वगैरह से नवाजा है। जब तक वो मुसलमानों की ज़रूरियात पूरी करते रहते हैं, अल्लाह ताला उसके पास नेमतों को बाकी रखते हैं। जब वो बंद कर देते हैं लोगों को फ़ायदा पहुंचाना, तो अल्लाह ताला उनसे निकाल कर दूसरों को दे देते हैं। अल्लाहु अकबर। ऐसे मुल्क में और ऐसे इलाकों में जहाँ करोड़ों की आमदनी है और अरबों खरबों के घर बने हुए हैं और किसी चीज़ की कोई कमी नहीं है, ऐसे इलाके में भी अल्लाह पाक खुद अपनी कुदरत से ऐसे हालात पैदा कर देते हैं कि कुछ लोग बेचारे अच्छे खासे पढ़े लिखे, बहुत ऊंची ऊंची डिग्रियां वाले और नेक शरीफ, और किसी वजह से घर में कोई नाचाकी हो गई, घर वालों ने निकाल दिया, या आमदनी, एक मुलाजमत ख़त्म हो गई, कोई ऐसा काम हुआ, तो वो बेचारे घर से निकलकर सड़कों पर आ जाते। कितने लोग ऐसे हैं जो रात में सर्दी सख्त पड़ रही है और उसमें अपनी गाड़ी में बैठकर रात को नींद पूरी कर रहे हैं, और गाड़ी को ऑन भी नहीं कर सकते कि वो उसकी गैस ख़त्म हो जाएगी। सर्दी में कोई स्लीपिंग बैग लेकर कोई गाड़ी में सो रहा है, कोई सड़क के किनारे किसी जगह, और इतनी सख्त सर्दी, लोग तो ज़रा सी बारिश और बर्फबारी देख के परेशान हो जाते हैं। कोई खांस रहा है, कोई बीमार होके बैठ गया, कोई हफ्ते भर के लिए बुखार है। ये तो घर के अंदर वालों का हाल है, बाहर निकलो तो मालूम होगा कि सड़क पर कितने ही गरीब बेचारे, और उनका कोई कसूर नहीं है। ये दुनिया में तो कितने लाखों और करोड़ों लोग बेचारे बेघर हैं, 43 मिलियन दुनिया में होमलेस हैं इस वक्त। अब हम मज़े से खा रहे हैं और पी रहे हैं, और ठीक है, फ़र्ज़ नहीं है, वाजिब नहीं है, لیکن اپنے علاقے کی، اپنے مسجد، کمیونٹی، آس پاس کی خبر رکھو کہ کیا یہاں پر ہے۔ بعض دفعہ کوئی فقیر کی دعا سے کام بن جاتا ہے۔ اب لوگ ہیں، پریشان ہیں، علاج کرا رہے ہیں، ڈاکٹر کے پیچھے دوڑ رہے ہیں، پریشان ہو رہے ہیں، دعا کر رہے ہیں، 5 سال ہو گئے، 10 سال ہو گئے۔ ارے بھائی، گلی میں کوئی فقیر کھڑا ہے، جاؤ ڈھونڈو، اس کی خدمت کرو، اس کی دعا سے آپ کا کام بن جائے گا۔ تو جہاں پر راستے بند ہوں اور چیزیں حل نہیں ہو رہی ہوں اور پریشانیاں آ رہی ہوں، معلوم کرو نکل کے کہ مسئلہ کیا ہے۔ ارے بھائی، ہو سکتا ہے کوئی فقیر کھڑا ہے، اس کی خدمت نہیں کی۔ تو جب تک لوگ دوسروں کو خدمت کرتے رہتے ہیں، فائدہ پہنچاتے رہتے ہیں، اللہ تعالیٰ نعمتوں کو باقی رکھتے ہیں۔ جب وہ دوسروں کو فائدہ پہنچانا بند کر دیتے ہیں تو اللہ پاک کہتے ہیں ٹیسٹ پورا ہو گیا، اس سے نعمت لے لو، دوسرے کو دے دو۔ استغفر اللہ، استغفر اللہ۔ گھر میں خیر و برکت کا آسان نسخہ، انس رضی اللہ عنہ فرماتے ہیں کہ میں نے 8 سال تک، اور بعض روایتوں میں تو 10 سال، آپ صلی اللہ علیہ وسلم کی خدمت کی۔ آپ صلی اللہ علیہ وسلم نے نصیحت کی کہ اے انس، وضو کو پورے طور پر ادا کرو، وضو کو بہت اچھی طرح کرو، عمر میں زیادتی ہوگی۔ لو، عمر لمبی ہونے کا نسخہ بتا رہے ہیں کہ وضو ٹھیک سے کیا کرو۔ لو جی، نہ کوئی ڈاکٹر کی ضرورت، نہ کوئی جم کی ضرورت، عمر لمبی ہوگی، وضو کیا کرو، اور قرضہ ادا ہو جائے گا، ہاتھ دھو لیا کرو۔ کیسی مزیدار ٹیچنگ ہے۔ اور نصیحت فرمائی کہ امت کے لوگوں میں جس سے ملاقات ہو، آپ پہچانتے ہو یا نہیں پہچانتے ہو، ان کو سلام کرو، نیکیاں بڑھیں گی۔ اور تم اپنے گھر میں داخل ہو تو گھر والوں کو سلام کرو، گھر کی بھلائی میں اضافہ ہوگا۔ تو سورہ نور میں بھی ہے، پورا ایک صفحہ، آدھا صفحہ جو ہے وہ گھر کے آداب میں نازل فرمایا سورہ نور میں۔ قرآن پاک جو ہے وہ مختصر کتاب ہے، چھوٹے چھوٹے احکام ہیں، لیکن جہاں پر معاشرت کے احکام ہیں، لو جی آیات، آپ اس کے بعد آیات پڑھو۔ تو اللہ تعالی ہمیں عمل کی توفیق دے۔ بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین۔ آج کا یہ مضمون بہت زیادہ اہم ہے، اگر آپ اس کو لکھ لیں اور اپنے دل میں بٹھا لیں تو انشاءاللہ دنیا آخرت میں بہت فائدہ ہوگا۔ اور وہ ہے انسان کے اپنے دل کی دنیا اور اس کی اصلاح اور اخلاص۔ ایک دنیا کا ظاہری نظام ہے، ظاہری نظام دیکھو بھائی، انسان، پرندے، جانور اور سورج، چاند، اور آدمی یہ سمجھا کہ مال اور دولت اور جائیداد اور گاڑیاں اور ملبوسات اور زیورات، چیزیں جمع کرو، اور آدمی یہ سمجھا کہ خوب عیش اور آرام ہو، اور اس کے بعد نام و نمود بھی ہو، دوسرے لوگ ہماری بات سنا کریں، تو اس کو کامیابی سمجھتے ہیں۔ مسلمان کیا، غیر مسلمان کیا، 90-95، سارے ہی لوگ اسی ریس میں، صبح سے شام تک چیزیں جمع کرو اور عیش کرو اور لوگ ہم کو باعزت سمجھیں، بس لوگ کیا کہیں گے۔ تو اس میں اسباب کی دوڑ ہے، اور یہ ایک اخباری زندگی ہے، اخبار کی زندگی ہے۔ یہ تو انسان کا ظاہری حال ہے۔ اب کسی سائنسدان سے پوچھو کہ بھائی زمین پر کیا ہو رہا ہے، یہ پلانٹ ارتھ میں کیا قصہ ہے، تو وہ سائنسدان کہے گا کہ آپ نہیں جانتے، یہ ایک 8,000 میل کا گولا ہے، اور اس میں آپ چلنا شروع کریں ایک جگہ سے 24,000 میل، تو واپس وہیں پہنچ جائیں گے۔ جہاز میں بیٹھو 500 میل فی گھنٹہ، تو 48 گھنٹے کے بعد وہیں پہنچ جاؤ گے جہاں سے چلے تھے۔ اور یہ گولا 1,000 میل فی گھنٹے کی رفتار سے گھوم رہا ہے، اس سے رات اور دن بنتے ہیں، اور آپ کو لیے ہوئے 66,000 میل فی گھنٹے کی رفتار سے بھاگ رہا ہے، ایک بس میں بیٹھے جس کو قرار نہیں ہے، گھوم بھی رہا ہے اور بھاگ بھی رہا ہے، سائنسدان یہ بتائے گا۔ اور آگے اور بھی بتائے گا کہ زمین، آسمان، چاند، سورج، یہ تو سبھی گھوم رہے ہیں، اور بغیر سہارے کے ساتوں آسمان ٹکے ہوئے ہیں، اور ہر ستارے کی ایک عمر ہے، ختم ہوگا تو سب قصہ ختم ہو جائے گا۔ سائنس بھی بتا رہی ہے کہ سب ٹیمپریری ہے، کہیں بھاگ نہیں سکتے، تھوڑی دیر کا ایسی کھیل ہے گڈا گڑیا کا، اگر باہر سے کسی چاند پر سے کسی اور سیارے سے دیکھ لیتے تو آدمی ڈر جاتا کہ ارے میں بیکار اس مشغلے میں لگا ہوں۔ اب جو ہے ایک نظام ظاہری ہے جس کو لوگ اپنی بات چیت میں چلاتے ہیں، اور ایک سائنسدان بتاتا ہے، اور جو اصل نظام ہے وہ اللہ کا ہے، غیبی نظام۔ और वो निज़ाम ये है कि भाई ये न चांद सूरज न ज़मीन आसमान न ये चीज़ें परिंदे जानवर इंसान, ये तो हमने आदम की औलाद के लिए एक इम्तहान गाह बनाई है, एग्जामिनेशन सेंटर है ये। तो इसमें जब इम्तहान ख़त्म होगा हम सब लपेट लेंगे, और जितने आसमान ज़मीन है उसमें अल्लाह का अमर जारी है, अल्लाह का हुक्म जारी है, और कई लाख रूहें रोज़ाना आती हैं और उनको अल्लाह फैसला करते हैं किस घर में कहाँ कहाँ भेजना है, और किस घर में किस बर्रे आज़म में किस मुल्क में इतनी रूह डालो तो इतने लोग पैदा होंगे, ये अल्लाह का फैसला है। और मलकुल मौत आते हैं रोज़ाना देखते हैं सबको, किसका टाइम पूरा हो गया वापस ले जाओ, टाइम पूरा हो गया वापस ले जाओ, तो कितने हज़ार रोज़ाना ले जाते हैं। शब बारात में आदमी, बाज लोग शब बारात में रोशनी जलाते हैं और पकाते हैं कुछ, तो आसमान में वारंट निकल जाता है कि इस साल किसका किसका इंतकाल होना है लिख लो नाम, किसको हज पे जाना है लिखो भाई, कितने बच्चे पैदा होंगे लिखो, उधर आसमान में हिसाब किताब हो रहा है, नीचे ज़मीन में घूम रहे मज़े से मालूम ही नहीं। और इससे ऊपर का निज़ाम ये है कि इसराफील अलैहिस्सलाम ने 1400 साल पहले सूर अपने मुँह में ले लिया था और कान लगाए हुए हैं अल्लाह की तरफ, और सूर मुँह में है बिल्कुल अटेंशन खड़े हैं, अभी नहीं वो 14 सदी पहले से, और बस इजाज़त की मुंतजर है कि उधर से कहा जाए तो मैं सूर फूंक दूँ, और जब फूंका जाएगा भाई आखिरी पारा पढ़ लो कुरान का क्या चीज़ें हैं, फिर तो सारा किस्सा बताया कि भाई चांद सूरज गड़मड़ हो गए, समुंदर आग हो गए, पहाड़ जो है वो हवा में उड़ने लगे, और ये सारा किस्सा ख़त्म हो गया, भूल सभी गायब हो गया। तो ये है एक गैबी निज़ाम जो चूँकि इंसान के सामने नहीं है इसलिए उसको समझ नहीं आती। हज़रत इब्राहिम अदहम रहमतुल्लाह अलैह से पूछा गया कि अरे आप हमारे साथ बैठिए को गपशप करिए, आप क्या अजीब गायब रहते हैं। तो उन्होंने कहा कि भाई जो कुछ बातें हैं मैं उस पर गौर कर रहा हूँ, जब मैं उसको समझ लूँगा उसके बाद मैं आपके साथ गपशप करूँगा। और वो बातें क्या हैं, वो ये हैं कि जब रूह को भेजने से पहले इस दुनिया में जब अल्लाह ने एक फ़ैसला किया था कि आदम की औलाद में से इतने लोग जन्नती हैं और इतने लोग जहन्नमी हैं, तो मुझे मालूम नहीं है कि मैं उस वक्त किस ग्रुप में था, किस लिस्ट में था, मैं उसके बारे में गौर कर रहा हूँ। और जब दुनिया में आने से पहले जब बच्चे की रूह डाली जाती है माँ के पेट में, फरिश्ता आकर बच्चे के अंदर रूह डालता है, तो फरिश्ता पूछता है कि ये एक पाक तैयब सईद रूह है या एक बदबخت रूह है, लिस्ट बनाता है। और मुझे मालूम नहीं कि उस वक्त फरिश्ते ने मेरे लिए क्या लिखा था, और दुनिया में तो आ गए अब दुनिया का काम कर रहे हैं। जब यहाँ से जाएंगे और मलकुल मौत रूह लेकर जाएगा तो वो अल्लाह से पूछेगा कि मैं इसको इल्लीयीन में रखूँ, बड़ा ऊंचा आला मुकाम नेक रूहों का, या सिज्जीन में जाके रखूँ जो बहुत ही गलत बेकार मकाम है बदरूहों के लिए, तो मुझे मालूम नहीं कि कहाँ पे डाल दिया जाएगा। और क़यामत में जब कहा जाएगा वम ताज़ुल यौम अय्युहल मुजरिमून, ये मुजरिमों आज अलग हो जाओ, यानी जो बुरे काम करने वाले थे उनको कहा जाएगा कि आज सेपरेट हो जाओ, तो मालूम नहीं कि मैं किस ग्रुप में हूँ। तो जब इतनी बड़ी बड़ी बातें मुझे अब तक मालूम नहीं है तो अब मेरे पास कहाँ मौका है कि मैं हंसी मजाक करूँ और गपशप करूँ, जब तक ये सारे फैसला नहीं हो जाता और ये मालूम नहीं हो जाता। दीन बहुत आसान है मोहतरम हमारे दोस्तों बुजुर्गों हमारी माएँ और बहनें, और इस सारे क़िस्से में इम्तहान ये है कि अपने इख्तियार से और अपनी सोच से और जानबूझ के कोई गलती और कोई गुनाह नहीं करना, बाकी सारा मामला ठीक हो जाएगा। इसलिए हकीम उल उम्मत ने 1000 से ऊपर किताबें लिखने के बाद एक रिसाला लिखा जज़ाउल आमाल, और उसके अंदर उन्होंने लिखा गुनाह के नुकसानात दुनिया में क्या होंगे, आखिरत में तो होगा ही मालूम है गुनाह है जहन्नम मिलेगी, अब लोग समझते दुनिया में ऐसे चलेगा काम, गुनाह के नुकसान दुनिया में क्या होंगे इस पर किताब लिखी, इल्म और नूर से महरूमी, रिस्क में कमी, अल्लाह से वहशत, मकासिद और कामों का मुश्किल हो जाना, दिल और जिस्म का कमज़ोर हो जाना, नेकियों से महरूमी, उम्र में बेबरकती, नेकियों की तौफीक छिन जाना, اللہ کے دربار میں ڈی ویلیو بے قیمت ہو جانا، عقل میں فساد آ جانا، اور رسول صلی اللہ علیہ وسلم کی لعنت کا مستحق ہو جانا، اور فرشتوں کی دعاؤں سے محروم ہو جانا، اور خشکی اور تری میں فساد ہو جانا، اور شرم و حیا غیرت کا اٹھ جانا، اور نعمتوں کا چھن جانا، بلاؤں کا ہجوم ہو جانا، شیطانوں کا مسلط ہو جانا، دل کا اطمینان ختم ہو جانا، اور اللہ کی رحمت سے ناامید ہونا، اور مرتے وقت کلمے بھی بھول جانا۔ یہ ساری مصیبتیں اور پریشانیاں آئیں گناہوں کی زندگی کی وجہ سے۔ یہ ہے خلاصہ قرآن حدیث۔ اور اس کے مقابلے میں فرمایا کہ نیک کام کرو گے تو دنیا میں کیا ملے گا؟ آخرت میں جنت ملے گی۔ لوگ تو آخرت میں دلچسپی اتنی نہیں رکھتے، وہ کہتے ہیں جب جائیں گے دیکھیں گے۔ اس لیے بزرگ کہتے ہیں کہ ارے بھائی، نیک کام کرو گے تو دنیا میں تمہیں کیا ملے گا؟ یہ لو، رزق بڑھ جائے گا، آمدنی انکم بڑھ جائے گی، برکتیں نازل ہوں گی، پریشانیاں دور ہوگی، تمہارے ڈیلی کام آسان ہوں گے، ایک پاک اور مبارک زندگی ملے گی، مال اور اولاد میں اضافہ ہوگا، بلاؤں سے حفاظت ہوگی، عزت اور سربلندی ملے گی، شکر کرو گے نعمت بڑھے گی، خیرات کرو گے مال بڑھ جائے گا۔ 5 روپے خیرات کرو گے اللہ اور زیادہ دے دے گا، واپس آ جائے گا۔ اگلی نسل اور اولاد کو بھی نفع ہوگا، موت سے پہلے بشارتیں ملیں گی، مرتے وقت فرشتے نازل ہو کے خوشخبریاں لائیں گے، روزانہ تمہارے کاموں میں مدد کی جائے گی، تمہارے کام اللہ اپنی ذمہ داری میں لے لیں گے، اللہ کے غضب اور غصے سے بچاؤ ہوگا، عمر لمبی ہوگی، حاجتیں پوری ہوں گی، غریبی دور ہوگی، بیماری دور ہوگی، تھوڑی سی آمدنی میں برکت ہوگی، سحر اور جادو سے بچاؤ ہوگا، بری نظر نہیں لگے گی، اور فکریں دور ہو جائیں گی۔ اور کیا چاہیے؟ سارے کام دنیا کے بن گئے نیکی کی زندگی کی وجہ سے۔ تو قصہ یہ ہے کہ ایک ظاہری نظام ہے، سارے لگے ہوئے، مسلمان کیا، غیر مسلمان کیا، دنیا کے کام میں سب کہتے ہیں اسی طرح ہوتا ہے بھائی، سب ہی کر رہے تھے تو لگے ہوئے ہیں صبح شام، لیکن ہے کچھ نہیں وہ۔ اور سائنسدان بھی کہتے ہیں کہ ہے کچھ نہیں، ایسے کام میں لگے ہوئے، تھوڑی دیر کا کھیل ہے۔ اور مذہب تو کہتا ہی ہے 14 صدیوں سے کہ ارے بھائی، کس چیز میں لگے ہو، اپنے آپ کو ٹھیک کرو، غفلت دور کرو۔ اللہ اکبر۔ روحانی بیماریوں سے بچنا۔ تو اب جو ہے اہم مضمون آج کا پڑھا جاتا ہے، وہ یہ ہے کہ اخلاص کس طرح حاصل ہو، ایمان یقین کی حقیقت اخلاص۔ والعصر ان الانسان لفی خسر الا الذین آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر۔ کہ اللہ تعالیٰ نے وقت زمانے کی قسم کھائی کہ تمام انسان خسارے میں ہیں، سوائے ان لوگوں کے جو ایمان لائے اور نیک عمل کیے اور آپس میں ایک دوسرے کو حق بات کی تاکید اور صبر کی نصیحت کرتے رہے۔ علماء کرام، بزرگان دین فرماتے ہیں کہ دنیا میں سارے کے سارے انسان خسارے اور ہلاکت میں ہیں، الا العالمون، سوائے ان لوگوں کے جو علم رکھتے ہیں اور سمجھ رکھتے ہیں، جو کہتے ہیں ہم کو معلوم ہے، ان کے علاوہ سارے دوسرے انسان تو نقصان میں ہیں، خسارے میں۔ اور جتنے لوگ علم والے ہیں وہ بھی سارے کے سارے خسارے اور ہلاکت میں ہیں، الا العاملون، سوائے اس کے جو لوگ اپنے علم پر عمل کرتے ہیں۔ معلوم تو ہے، عمل نہیں کرتے تو کیا ہوگا۔ اور جو لوگ پوری دنیا میں عمل کرنے والے ہیں، کہ علم بھی ہے عمل بھی کر رہے ہیں، وہ بھی سارے کے سارے خسارے اور نقصان میں ہیں، الا المخلصون، سوائے اس کے جو اخلاص والے ہیں۔ اور اخلاص والوں کا حال یہ ہے کہ وہ بھی کسی خطرے میں ہیں، جب تک کہ یہ معاملہ حساب کا پورا نہ ہو جائے قیامت کے دن، اس وقت تک وہ بھی ڈرتے رہتے ہیں۔ قیامت میں جا کے معلوم ہوگا کہ ہم جو سکے جمع کر رہے ہیں، کوائنز، یہ اصلی تھے کہ کھوٹے سکے تھے، یعنی جو کام ہم کر رہے ہیں دنیا میں اس کا کوئی فائدہ آخرت میں ملا کہ نہیں ملا۔ اس کو بزرگ کہتے ہیں کہ گرد و غبار اڑ رہا تھا، ڈسٹ، جب گرد و غبار ہٹے گا تو معلوم ہوگا کہ آپ گھوڑے پر سوار تھے یا گدھے پر سوار تھے۔ تو قیامت میں اگر اللہ کو اعمال پسند نہیں آئے تو آخرت برباد ہو جاتی. اس لیے اللہم حاسبنی حسابا یسیرا دعا کی جاتی کہ اللہ حساب آسان کر دیجیے. ام المومنین نے پوچھا کہ آسان حساب کیا ہے؟ آسان حساب یہ ہے کہ نامہ اعمال کھولا ہی نہ جائے, کیونکہ جس کا کھول کے دیکھ لیا تو سوال جواب شروع ہوا تو وہ تو مارا گیا. بغیر کھولے ایسی بخشش ہو جائے بغیر. اسی لیے کہتے ہیں جب کعبہ شریف پہ پہلی نظر پڑے یا کبھی رمضان کا روزہ رکھے, سحری افطاری یا کوئی صدقہ دیں, جب دعا کا موقع ہو تو دعا کریں کہ اللہ بغیر حساب کتاب کے جنت دے دے. حساب کتاب ہم اس کے قابل نہیں ہیں. جہاں نامہ اعمال کھلا پھنس گئے. ایک بزرگ تھے حبیب رحمۃ اللہ علیہ, پوری زندگی ذکر عبادت کی اور آخری لمحے میں موت کے وقت گھبرا رہے تھے کہ اگر قیامت میں کہا جائے کہ حبیب ایک تسبیح لاؤ, ایک سبحان اللہ جو تم نے کہا ہو کبھی زندگی میں 60 سال میں, اور اس میں شیطان کا دخل نہ ہو. اب شیطان کا دخل آدمی کو کیسے معلوم ہوگا, یہ تو اللہ کو معلوم ہوگا. اس لیے لوگ ڈرتے ہیں, ایک نماز دکھاؤ جس میں کبھی کوئی دوسرا خیال نہ آیا ہو. اس لیے مومنین رات بھر نماز پڑھتے ہیں اور صبح کو اٹھ کے استغفار کرتے ہیں. وَبِالْأَسْحَارِهُمْ يَسْتَغْفِرُونَ وَالْمُسْتَغْفِرِينَ بِالْأَسْحَارِ, کہ وہ ایسے لوگ ہیں کہ صبح کے وقت, یعنی صبح کا وقت کا مطلب یہ نہیں کہ 8-9 بجے, بلکہ فجر سے پہلے کا وقت جو صبح شروع ہونے والی, اس وقت استغفار کرتے ہیں. اللہ اکبر. اور خوب صدقہ دیتے ہیں لیکن لرستے رہتے ہیں کہ معلوم نہیں میرا صدقہ قبول ہوا کہ نہیں ہوا. اس لیے دل کی دنیا پر محنت کرنے کی سخت ضرورت ہے, ورنہ معلوم ہوا کہ عمل تو بہت سارے لائے لیکن نیت کی خرابی کی وجہ سے برباد ہو گئے. سارا جان مال وقت لگایا, 50-60 سال لگایا, آخرت میں جا کے معلوم ہوا کہ یہ تو کوئی غبار ہوا کی طرح اڑا دیا گیا, کچھ فائدہ نہیں ہوا, بیکار ہو گیا, اب واپس نہیں آ سکتے. جیسے کسی نے ایک 100 منزلہ عمارت بنائی, 100-story building, اور اس کی بنیاد میں اور اس کے پلر میں اور ستون میں پلاسٹک اور ربر بھر دیا لوہے کی جگہ, اب وہ بلڈنگ کتنے دن چلے گی؟ بلڈنگ تو بہت بنائی, چل بھی رہے ہیں, پھر بھی رہے ہیں, لیکن اس کے بیس میں کچھ ہے نہیں, ایک دم سے دھڑام سے گر کے ختم. ایک میوزیم میں لوگ جاتے ہیں, میوزیم اس کے اندر ہر چیز ہوتی ہے. وہاں ایک پھول رکھا ہوا ہے, پھولوں کے گلدستے ہیں, وہ دیکھنے میں بڑے زبردست, بڑے خوبصورت, رنگ برنگے, لیکن قریب جا کے دیکھو تو کوئی خوشبو نہیں ہے. کیا ہوا؟ پلاسٹک کا پھول ہے. میوزیم میں فروٹ رکھے ہوئے ہیں, سیب ہے, نارنگی ہے, اورنج ہے, اور انگور ہیں, اور شکل بھی ویسی ہے اور بالکل رنگ بھی ویسا ہے, لیکن اس کو اگر کوئی کھا لے تو کوئی فائدہ نہیں ہے, اس میں کوئی توانائی نہیں ہے اور خوشبو بھی نہیں ہے. معلوم ہوا کہ پلاسٹک کے فروٹ ہیں, سجانے کے لیے رکھے. میوزیم کے اندر ایک سانپ بیٹھا ہے, بہت بڑا تھا, کوبرا سانپ, اژدہا, لیکن وہ لوگ اس سے ڈرتے نہیں ہیں, اس کو چپت مارتے ہیں سانپ کو. کیوں بھائی؟ وہ اس لیے کہ وہ سانپ ربر کا ہے, اس میں ہے کچھ نہیں, بات صرف شیپ ہے. اور میوزیم کے اندر ایک شیر بیٹھا ہے, بہت بڑا تھا, اور پھر بھی لوگ اس سے ڈرتے نہیں, اس کے کان کھینچ رہے ہیں شیر کے. معلوم ہوا کہ وہ شیر لکڑی کا ہے, وڈن. اس وقت جو ہے انسان کی حالت یہ ہے کہ اگر ایمان یقین پر اور اخلاص پر محنت نہیں کی تو شکل تو بہت بڑی بڑی لایا لیکن ہے کچھ نہیں, کوئی ثواب نہیں, بیکار کام کر رہا ہے. اس لیے یہ بہت اہم مضمون ہے جس کو سوچا جائے اور کہا جائے. اللہ اکبر. ایک آدمی حج کو گیا اور 2 حج کر کے آیا, 2 مرتبہ حج کو گیا, اور اس کے بعد وہ اکڑ گیا, فخر اور غرور اور تکبر آ گیا, اور اس نے, مہمان آیا تو مہمان کو اس نے اپنے نوکر کو کہا کہ اس مہمان کو اس مٹکے سے پانی پلاؤ جو میں اپنے دوسرے حج میں مکہ شریف سے لایا تھا, دوسرے حج میں لایا تھا, وہ والے مٹکے سے لاؤ. حضور کہتے ہیں کہ چونکہ یہ اکڑ گیا, غرور میں اس نے کہا, تو ایک جملہ کہنے سے 2 حج کا ثواب ختم ہو گیا, ایک جملہ کہنے, قصہ ختم. एक आदमी मस्जिद में नमाज पढ़ रहा था, नौजवान, बड़े खुशू खुशू से पहली सफ में, लंबी लंबी नमाज पढ़ रहा है, नफले, लोग पीछे से तारीफ कर रहे हैं, अरे माशाल्लाह कितना अच्छा नौजवान है, सालेह नौजवान, जन्नती, नमाज बहुत अच्छा पढ़ता है। अच्छा, वो सुन रहा है, सुन करके नमाज और लंबी कर दी, और लंबी कर दी। फिर आखिर में जब सलाम फेरा तो दुआ में कहने लगा कि अल्लाह मेरा रोजा भी है लेकिन इन लोगों को मालूम नहीं है, इसलिए रोजा भी कबूल कीजिए। यानी उनको सुनाने के लिए दुआ में जोर से कहा कि अल्लाह रोजा भी रखा था लेकिन इन लोगों को पता नहीं चला। तो कहते हैं कि उसका नमाज का सवाब भी गया, रोजे का भी सवाब गया। बैठे बैठे यानी अमल तो किया, मस्जिद में भी बैठे हैं, लेकिन नीयत की खराबी की वजह से सारा किस्सा खत्म हो गया। अल्लाह अकबर। हमारे मस्जिद में कॉल आई, कोई किसी के, एक खातून के अब्बा का इंतकाल हो गया किसी और मुल्क में। तो उन्होंने कहा कि कुरान ख़त्म करना है, उसका क्या तरीक़ा है? कुरान ख़त्म करना है, घर में पढ़ लीजिए, कोई ना उसमें खाना खिलाने की ज़रूरत है, मस्जिद में पढ़ लीजिए, ना ऐलान करने की ज़रूरत है, ना कुरान पूरा 30 पारा पढ़ने की ज़रूरत है, जो आ गया अपनी सहूलत से जितना पढ़ लिया। और अगर खाना वाना लाएंगे मस्जिद में, ज़ाहिर सफाई करनी पड़ेगी, फिर उसकी फ़ीस लगेगी, पर इतना क्या आदमी बखेड़ा करे, कुरान पढ़ लो जहाँ जमा होके पढ़ना है। उन्होंने कहा नहीं, अगर हम कुरान नहीं पढ़ेंगे, अगर हम खाना नहीं लाएंगे और लोगों का इंतज़ाम करके नहीं पढ़ाएंगे तो लोग कहेंगे कि कैसी बेटी थी कि अब्बा मर गया और इसने वो ख़त्म नहीं करा। तो लोगों के कहने के लिए हमें ये प्रोग्राम करना है खाने का। अब बताओ कि नीयत ही पहले से ठीक नहीं है, नीयत ही ठीक नहीं है तो अब फिर उसका क्या मिलेगा? तो इसलिए बुजुर्ग फरमाते हैं कि पहले तो नीयत ठीक करो, काम वगैरह और अमल तो बाद में आएगा, वो तो बाद की बात। अल्लाह अकबर। नीयत जब साफ होती है तो अल्लाह ताला की मदद आती है। एक बादशाह सफर पर जा रहा था और बाग में गया, थक गया था, बाग के अंदर गया, गार्डन में। तो जो बाग के अंदर माली था और जो बागबान था, उसने बड़ी खातिर की, वो पहचानता नहीं था कि ये कौन है, बादशाह है क्या है, समझा एक मुसाफिर है। तो बड़े अच्छे अच्छे फलों का, फ्रूट का जूस निकाल के लाया, अनार लाया और लाकर नचोड़ा उनके सामने फ्रेश, और गिलास में दिया कि आप ये जूस पीजिए। बादशाह सलामत ने वो शरबत पिया, उनको बहुत पसंद आया और बड़े खुश हुए, अरे मेरे मुल्क में इतने सारे बाग हैं और उनके अंदर इतने सारे जूस निकलते हैं, मुझे तो पता ही नहीं था, अरे इस पर टैक्स लगाओ। अभी दिल में सोच रहे हैं कि इस पर टैक्स लगाते तो कैसी आमदनी होती। फिर उन्होंने कहा कि एक और लाओ जूस, तो एक और अनार लेकर आया, उसको जब नचोड़ा और उसको दिया तो इंतहाई कड़वा, बदबूदार, खराब मजे का निकला। तो बादशाह ने कहा ये क्या, अभी तो बड़े मजे का आ रहा था, अब बिल्कुल जूस बिल्कुल खराब हो गया। तो देहाती बागबान ने कहा कि मालूम होता है कि हमारे मुल्क के बादशाह की नीयत बदल गई, ऐसा मालूम होता। जब उमर बिन अब्दुल अजीज रहमतुल्लाह अलैह थे, उनके ज़माने में पूरे अफ्रीका में कोई आदमी ज़कात लेने वाला मिलता नहीं था, हर आदमी खुशहाल अफ्रीका में, अफ्रीका जैसे मुल्क में जहाँ कोई आदमी खबरें सुनता है वहाँ का, तो वहाँ हर आदमी खुशहाल, आप ज़कात लेके जाओ कोई आदमी लेने वाला नहीं, और शेर और बकरी एक घाट से पानी पीते, कोई जानवर तक दूसरे को नहीं सताता। एक दिन ऐसा हुआ कि एक जानवर ने, भेड़िए ने, बकरी पर छलांग लगा दी। तो फिर उसने, फार्मर ने, किसान ने कहा मालूम होता है बादशाह मर गया, मालूम होता है। और वो किस्सा वही था कि उमर बिन अब्दुल अजीज रहमतुल्लाह अलैह का इंतकाल हो गया। अल्लाह अकबर। शैतान का दाव ये है कि पहले तो इंसान को गफलत में रखो, गाफिल है, जाहिल है, कुछ मालूम नहीं, फिर थोड़ी दीनी ज़िंदगी मिली, चलो कुछ कुरान पढ़ो, कुछ बयान सुनो, ज़िंदगी में कुछ दीन आया। तो शैतान दूसरे रास्ते से आ गया और उसने कहा कि अब तो आप बहुत पहुँचे हुए हो गए, अवली हो गए, अब तो आप जो है बहुत ऊंचा मुकाम हो गया आप। और उसने ये उजब और किबर और प्राइड और एरोगेंस का दरवाज़ा खोल दिया, रूहानी बीमारियां लेके आ गया, खूब अमल करते रहो, नमाज रोजे, लेकिन दिल को ख़राब कर दिया, नीयत ख़राब कर दी। तो ये बड़ा मसला है। उसके बाद जब कोई उस पे नफ्स का तज़किया करे, और इसीलिए जाते हैं मशायख के पास, बुजुर्गों से लोग बैत होते हैं और बुजुर्गों से इस्लाह लेते हैं, वो वजीफे के लिए थोड़ी लेते हैं, वजीफा ना कुरान किताब खोलो खुद ही पढ़ लो, वो तो इसलिए चाहते हैं कि लोग अपने ऊपर मुकदमा कायम करते हैं कि मेरे अंदर ये खराबी है और ये खराबी है, और मेरे अंदर जो है वो उजुब है और किबर है और इखलास नहीं है, और मेरे अंदर सारी रूहानी बीमारियां हैं। बुजुर्ग कहते हैं नहीं नहीं इतनी नहीं है, आप ज्यादा समझे। तो हम जितना डरेंगे और इलाज कराएंगे उतना फायदा होगा, लेकिन ये समझ के बैठ गया कि हम तो बहुत ही अच्छे हैं, तो कयामत में मालूम होगा कि अच्छे थे कि बुरे, और उधर जो है फिर कोई रास्ता नहीं है वापस आने का। या अल्लाह, कायनात में असल चीज शर है, तारीकी, और खैर लाने के लिए बहुत मेहनत करनी पड़ती है। एक बाग है, उसमें फल फ्रूट और फूल पौधे लगे हुए हैं, उसको मेंटेन करने के लिए, उसको सही चलाने के लिए बहुत मेहनत करनी पड़ती है। पानी डालो, उसका ख्याल करो, उसको जानवरों से परिंदों से बचाओ, तो फिर उसमें फल और फूल आएंगे, फ्रूट आएंगे। अगर किसी बाग को बर्बाद करना है तो उसके लिए कुछ काम करने की जरूरत नहीं है, उसको लॉक करके चंद महीने छोड़ दें, कहीं और चले जाएं। जब वापस आए तो देखा कि फल फ्रूट पौधे सब खत्म हो चुके, और जंगली घास और दूसरे किस्म के पौधे वहां निकल आए, जंगल बन गया, और उसके अंदर सांप बिच्छू और कुत्ते और बिल्लियां उसके अंदर दौड़ रहे हैं, और उसके अंदर कोई आदमी अब जा भी नहीं सकता। यही हाल इंसान के दिल का है। जब तक डरते डरते कोई चलेगा कि मैं तो अभी सीख रहा हूँ, अभी तो मुझे दीन समझ में आया ही नहीं, अभी तो मेरा इखलास ही ठीक नहीं है, अभी तो मेरा खुशू खुदू नमाज ही ठीक नहीं है, जब तक सारी जिंदगी डरते 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 चलेगा, हत्ता कि कयामत में कह दिया गया कि अरे भाई अब मत डरो, जाओ जन्नत में, तो अब उछलो कूदो। लेकिन दुनिया में जहां उसने समझा कि मैं तो बहुत पहुंच गया, इल्म भी आ गया और अमल भी आ गया, माशा अल्लाह सुबहान अल्लाह, तो अब आगे डरने का मुकाम है कि आगे जो है वो मसला होने वाला। जिस वक्त समझो कि अपनी नजर में बहुत अच्छे हो गए, ये मालूम हुआ, ये टेस्ट है कि उसी वक्त अल्लाह की नजर में गिर गए हो, ये बताया जाता है। अगर हिदायत नहीं मिली तो दुनिया में हर काम में फतवे की गलती होगी, शादी बियाह में, काम काज में, खाने पकाने में, कपड़े लिबास में, हिजाब में, आमदनी में, हर काम उल्टा करोगे, क्योंकि हिदायत ही नहीं मिली, बस जैसे सब लोग कर रहे थे हम भी कर रहे थे। और जहां तकवा की जिंदगी लानी है, हर काम में छान फटक करनी होगी, ये काम ठीक है कि नहीं, पहले तो पूछो जाके मुफ्ती साहब से। और ये तो पूछना जो है तो सिर्फ इल्म है, अमल तो बाद में आएगा, अमल तो बाद में आएगा, और इखलास तो उसके बाद में आएगा। यहाँ तो मसला ये है कि इल्म में ही वहीं लटके हुए हैं। एक मिसाल मैं आपको बताता हूँ, इबरत की मिसाल है, कि जो आदमी उसको मालूम ही नहीं है कि बेचारा किस हाल में है, आखिरत में जाके मालूम होगा। एक नाबीना प्रोफेसर था, ब्लाइंड प्रोफेसर सारी जिंदगी, वो उसकी जिंदगी की आखिरी रात आ गई, उसने ये समझ लिया कि ये शायद मेरी जिंदगी की आखिरी रात है। दफ्तर था, उसने सेक्रेटरी को कहा, उस जमाने में टाइपराइटर होते थे, कंप्यूटर आज के जमाने के नहीं थे, टाइपराइटर होते थे, लोग उसमें किताबें लिखते थे कागज लगा के, रिबन इंक लगा के। उसने कहा कि मेरी जिंदगी की दास्तान मुझे लिखनी है, अपनी सीरत, बायोग्राफी और वसीयत, पूरी बहुत अहम बातें लिखनी है, डॉक्यूमेंट। तो ऐसा करो कि टाइपराइटर में नई रिबिन लगा दो इंक की, और मैं रात भर उस पर टाइप करूंगा, और सुबह जो है वो सफ़े ले लेना, उसमें बहुत काम का मजमून होगा। सेक्रेटरी ने लगा दिया, और रात भर बेचारा नाबीना आदमी टाइप करता रहा, रात भर टाइप करता रहा, पूरी जिंदगी के तजुर्बे और वसीयतें और नसीहतें, और सुबह के वक्त उसका इंतकाल हो गया, चला गया दुनिया। सेक्रेटरी ने दूसरे दिन जब आकर दफ्तर में देखा तो मालूम हुआ कि वो बेचारी रात में सही रिबन डालना भूल गई थी, और वो पूरे सफ़े खाली निकले, ब्लैंक, कोई भी चीज़ टाइप नहीं हुई थी, कुछ सही नहीं था, कुछ भी नहीं था। ये एक मिसाल है कि पूरी जिंदगी तो बड़े बड़े काम किए, आखिरत में जाके मालूम होगा कि अरे कुछ भी नहीं लाए। ये किस्सा है इखलास का और बगैर इखलास। इसलिए बुजुर्गान बहुत डरते थे। हमें अल्लाह की रहमत से उम्मीद रखनी चाहिए कि अल्लाह पाक सब कबूल फरमाएंगे, माफ कर देंगे, लेकिन थोड़ा सा डरो भी तो। अल्लाह ताला तो बहुत माफ करने वाले, और अल्लाह की रहमत ऐसी है। बुजुर्ग मिसाल देते हैं कि एक देहाती एक बादशाह के पास गया, एक गांव का रहने वाला बादशाह से मुलाकात के लिए गया। उसने सोचा कि बादशाह सलामत तो कहीं महल में रहते हैं और उनको वहां साफ पानी कहाँ मिलेगा पीने का पानी, चलो मैं एक गांव के एक दरिया से कुएं से साफ पानी लेके जाता हूँ मटके में। तो उसने साफ पानी लिया मटके में और सर पर उठाकर शाही महल में ले गया। बड़ी मशक्कत उठाई, लेकिन हुआ यह कि सफर में चूंकि उसको इतना अरसा पैदल चलना था, रास्ते में वो पूरा पानी गंदा हो गया, उसमें मट्टी धूल सब मटके में चली गई और पूरा पानी बहुत ही खराब और बदबूदार और गंदगी वाला हो गया। अब जब वो पहुंचा महल में, उसने कहा बादशाह सलामत आप तो यहाँ मशगूल होते हैं, आपको पानी लाने का कहाँ टाइम मिलता होगा, मैं आपके लिए अपने गाँव के दरिया से बिल्कुल साफ पानी लेके आया हूँ, बहुत ही ज़बरदस्त। बादशाह ने जब उसको देखा तो देखा कि तो बहुत ही गंदा पानी और लेकिन खराब हुआ हुआ है, लेकिन उसने फिर भी कदरदानी की और बड़ा इकराम किया और उसने कहा कि इसको कबूल कर लो, गिफ्ट लाया है ये अच्छी नीयत से, और ऐसा करो कि इसको इस मटके के अंदर गोल्ड भरकर इनाम दो, ऐसा इनाम दो। तो था तो कुछ नहीं लेकिन इनाम बहुत मिला। ये एक मिसाल है कि आखिर में जो फैसला है वो तो अल्लाह का है, लेकिन अपनी तरफ से नीयत अच्छी करें और थोड़ा सा डर डर की ज़िंदगी गुजारें। क़यामत में आमाल वज़न किए जाएंगे। लोग समझते हैं इस्लाम 5 पिलर्स, सला ज़का हज, ज़कात हज रोज़ा ब्रदर, इस्लाम 5 पिलर्स। हम लोग कहते हैं भाई इस्लाम 5 पिलर्स नहीं, दिल की दुनिया भी दुरुस्त करो, ईमान को और नीयतें भी खालिस करो, बहुत सारे और काम हैं इस्लाम में करने के। आमाल वज़न किए जाएंगे, वल वज़्नु यौम इज़िनिल हक़, के वज़न करना क़यामत में ये हक बात है। और वो कैसा तराजू होगा? उस तराजू में चीज़ों की गिनती नहीं होगी, कितने नफली सदक़े लाए, कितने हज़ार का सदक़ा लाए, नफली नमाजें लाए, वो तो उसमें देखा जाएगा, वज़न देखा जाएगा। और वो तराजू ऐसा होगा कि उसके अंदर देखो अल्लाह के दरबार में ईमान का वज़न और नीयत का वज़न और सिद्क का वज़न और इखलास और तौहीद और तवक्कुल, हत्ता के हसरत और अफसोस और आंसू, उनका भी वज़न हो रहा है। ऐसा तराजू है, जो ऐसी चीज़ें जो दुनिया में आदमी नहीं समझता इसका क्या वज़न होगा, अल्लाह के यहाँ बड़ी कीमत है। इब्राहिम अलैहिस्सलाम काबा शरीफ बना रहे हैं, काबा शरीफ की तामीर, दुनिया की सबसे पहली मस्जिद, और ताक़यामत यहाँ पर करोड़ों अरबों इंसान आएंगे हज उम्रे के लिए और उनके गुनाह माफ़ होंगे। दुनिया की सबसे बड़ी मस्जिद की कमेटी, कि आजकल जो है 10 लाख आदमी एक वक्त में नमाज पढ़ लेते हैं उसमें, हरम शरीफ, इब्राहिम अलैहिस्सलाम उसकी बुनियादें बना रहे हैं। और जो आएगा उसको 1 लाख गुना सवाब मिलेगा, एक नमाज का सवाब 1 लाख बढ़ जाएगा। ऐसी ज़बरदस्त चीज़ बना रहे हैं इब्राहिम अलैहिस्सलाम। आप सोचो जो तारीख का इतना शानदार वाक़या, और उस वक्त उनकी हालत ये थी कि कुरान पाक में ना, कुरान में ये मिलेगा कि काबा शरीफ बनाने में कितने पैसे लगे, कितने पैसे लगे भाई कोई मालूम नहीं, कितने पत्थर लगे भाई नहीं मालूम, वो कितनी ऊंची दीवार थी नहीं मालूम, वो कितने दिन लगे बनाने में, मजदूर कितने थे, इन चीज़ों का कुरान में कोई जिक्र ही नहीं है। जो ज़ाहरी चीज़ों पर हम जान देते हैं और बातें करते हैं, इन चीज़ों का तो कुरान पाक में कोई जिक्र ही नहीं है कि काबा शरीफ कितना चौड़ा था, कितना लंबा था, कितने मजदूर थे, कितने पैसे लगे, कोई जिक्र नहीं है। पत्थर कहाँ से लाए गए, कोई जिक्र नहीं है। जिस चीज़ का जिक्र है कुरान पाक में वो इब्राहिम अलैहिस्सलाम की दुआ है, कि वो उस वक्त उनके दिल में क्या बात थी और ज़बान से क्या दुआ कर रहे थे। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम, कि हमारे रब हमसे ये खिदमत कबूल फरमाइए, सब कुछ सुनने वाले सब कुछ जानने वाले। معلوم ہوا کہ چیزوں کی ظاہری چیزیں اور ساخت اور لمبائی اور چوڑائی اور ویٹ اور شکل جن چیزوں پر ہم جان دیتے ہیں وہ اللہ کے ہاں ان کی کوئی ایسی حیثیت ہے ہی نہیں. اللہ تعالیٰ نہ کسی کی شکل دیکھتے ہیں, نہ کسی کی ڈگری دیکھتے ہیں کتنے سال پڑھے تھے, نہ اس کا بینک بیلنس دیکھتے ہیں کتنے پیسے لائے, یہ چیزیں تو دیکھتے ہی نہیں ہیں. وہ تو نیت دیکھتے ہیں اور اعمال دیکھتے ہیں کہ کیا عمل لائے اور کرتے وقت تمہاری نیت کیا تھی. اس لیے ابن مسعود رضی اللہ عنہ فرماتے تھے صحابی کہ اگر مجھے پتہ چل جائے کہ میرا ایک عمل اللہ کے ہاں قبول ہو گیا ہے تو میں اتنا خوش ہوں گا, اتنا خوش ہوں گا کہ اگر پوری زمین بھر کر سونا گولڈ مجھ کو دے دیا جاتا تو میں اس کے خوشی کے بدلے نہیں لیتا. اور قرآن شریف میں آیا تھا انما یتقبل اللہ من المتقین, کہ اللہ تعالیٰ صرف متقی لوگوں کا عمل قبول فرماتے ہیں, اور بڑی سخت آیت. عمل سے پہلے اور عمل کے درمیان اور عمل کے آخر میں اپنی نیت کو ٹٹولیے. نیت کیا ہے؟ 70% نیت, ہاں 80% اخلاص اللہ کے لیے, 20% کہ لوگ کیا کہیں گے, 90% اللہ کے لیے, اور 10% دل میں خیال ہے کہ لوگ کیا کہیں گے. تو ایسا اخلاص قبول نہیں ہے. اخلاص ہوتا ہے 100%, 100% صرف اللہ کے لیے, اس میں مخلوق کا کوئی ذکر ہی نہیں. علی رضی اللہ عنہ دشمن سے مقابلہ کر رہے تھے اور اس کو انہوں نے پچھاڑ لیا, قابو پا لیا, اور اس کے اوپر اس کا اب جو ہے وہ پوری طرح قابو میں آ گیا. اور آخری لمحے میں اس دشمن نے علی رضی اللہ عنہ کے منہ پر تھوک دیا, تو اس وقت فوراً علی رضی اللہ عنہ نے اس کو چھوڑ دیا, جاؤ بھائی. تو آدمی بڑا حیران ہوا کہ جب آپ نے مجھے پکڑ لیا تھا اور قابو پا لیا تھا تو اس کے بعد آپ نے مجھے چھوڑ کیوں دیا؟ کہنے لگے کہ پہلے جو ہے ہماری لڑائی اللہ کے لیے تھی, خالص اللہ کے لیے میں لڑ رہا تھا. جب تم نے میرے اوپر تھوک دیا تو میری نیت میں غصہ آ گیا, اب ایک انسانی غصہ آ گیا, تو اب غصے کی حالت میں میں کوئی بدلہ لوں تو اس کا کوئی فائدہ ہے نہیں آپ, اس لیے میں نے چھوڑ دیا کہ جا بھائی, پہلے خالص اللہ کے واسطے. شاہ اسماعیل شہید دہلی میں, انڈیا میں, ان کے واعظ ہوتے تھے, لمبے لمبے بیان ہوتے تھے اور جلسہ ہوتا تھا اور گاؤں سے لوگ آتے تھے. ایک دفعہ جلسہ ہوا, بیان ہوا اور ختم ہو گیا, گھنٹوں بیان ہوا, اس میں سامعین کو, لوگوں کو فائدہ ہوا, پھر لوگ چلے گئے. شامیانے جب کرسیاں ہٹا لی گئیں, ایک آدمی بڑی دور سے ڈرتا ڈرتا بھاگتا ہوا آیا, کہنے لگا میں فلاں دیہات سے آیا ہوں اور بہت گھنٹے چل کر آیا ہوں لیکن لیٹ ہو گیا ذرا, اور افسوس بہت ہے کہ آپ کا بیان ختم ہو گیا. تو انہوں نے کہا کہ کوئی بات نہیں تم بیٹھو, پورا بیان دوبارہ اس کے لیے دہرا دیا. اس کو نہیں کہا کہ کل آنا. آج کل لوگوں کو ہوتا ہے کہ ریکارڈ کر لیں گے, ریکارڈنگ کہاں ہے بھائی؟ جو دین سیکھنا ہوتا ہے تھوڑی طلب ہو, اپنے ہاتھ پیر سے کوئی کام کرے, وضو کرے, کتاب میں لکھے, اس پہ غور کرے, سارا کام وہ استاد پہ ڈال دیتے ہیں. استاد ریکارڈ کرو, اس کی سمری لکھو, آپ نے جو دعا بتائی تھی وہ کہاں ہے, انٹرنیٹ پہ, وہ ہمیں بھیجیے. معلوم نہیں استاد نہیں ہوا نوکر ہو گیا, ٹیوٹر سمجھتے ہیں. ایسی چیز سے کوئی فائدہ نہیں ہوتا, بلکہ اس کو لکھو, اس کے پیچھے جان دو, اس کو دل بھر, اس کو دن بھر سوچتے رہو کہ یا اللہ یہ مضمون ایسا ہے کہ میں 70 سال میں نے کام کیا دنیا میں, کروڑوں کمائے اور 50 نیکیاں کی, اور آخرت میں معلوم ہوا کہ سب گرد و غبار تھا اور ایسی خواب تھا, بیکار ہو گیا. اتنا اہم مضمون جو ہے تو اس کو لکھو, دیوار پر لٹکاؤ. اس لیے بزرگ کہتے ہیں کہ نیکی کرو اور دریا میں ڈالو, نیکی کر کے بھول جاؤ. اور کہتے ہیں کہ کام بہت کرو, 100 کوس آگے ہو, 100 میل آگے ہو, اور کوئی جانتا نہیں ہو کہ آپ کیا کام کرتے. دنیا بہت گہرا سمندر ہے, بہت سے لوگ اس میں ڈوب چکے ہیں, اور دیکھنے والا بہت باریک بین ہے. اس لیے اخلاص جو ہے اکثر جو ہے یعنی حدیث کی کتابوں میں یہ اخلاص کے چیپٹر سے بات شروع ہوتی ہے کہ ارے بھائی علم تو بعد میں سیکھو گے, قرآن بعد میں سیکھو گے. آج کل قرآن سیکھنے پڑھنے بہت اچھی بات ہے, پڑھو سیکھو, وہ اس سے پہلے اخلاص کا سبق لاتے ہیں کہ پہلے علم سیکھنے سے بھی پہلے اخلاص کا سبق لاتے ہیں, عمل سے پہلے بھی اخلاص کا سبق لاتے ہیں कि अगर ये सबक नहीं समझोगे तो सारा किया कराया और समझ और नॉलेज हर चीज फजूल है, डस्ट, आखिरत में मालूम होगा कि बेकार गुब्बारे बना रहे थे। पहला काम ये है कि ईमान सही हो और इल्म दुरुस्त हो, सिद्क है, हलाल हराम जानते हो, फर्ज वाजिब, सुन्नत मुस्तहब, मकरूह, खिलाफ ऊला, इन सब चीज़ों का इल्म हासिल करो, पूछो। और ये इल्म आएगा मुफ्ती से। एक तो पूछना ये है कि हम सब के सब खुद बन जाएं, मर्द आलिम बन जाएं, ख़वातीन आलमात बन जाएं, 8-8 साल का कोर्स करो, अरबी सीखो, किताबें पढ़ो। ये लंबा रास्ता है, लेकिन इसका आसान रास्ता ये है कि कोई मुफ्ती साहब, कोई दारुल इफ्ता, कोई अच्छी वेबसाइट जहाँ पे उलमाए हक हैं, सारी चीज़ें पहले उनसे पूछो कि ये हलाल है कि हराम है, इसका क्या तरीक़ा है। लो जी इल्म आ गया, उन्होंने लिख कर भेज दिया, अल्हम्दुलिल्लाह पहला काम हो गया। अपनी समझ से दोस्तों से पूछ लिया था, महल्ले में पूछ लिया था, अखबार में पढ़ लिया था, टीवी पे देख लिया था, ये तो इल्म गलत हो गया। जब इल्म ही गलत हो गया तो आगे काम क्या करोगे। उसके बाद जब इल्म आ गया तो दूसरे दर्जे पे है कि अब अमल की तौफीक होना। सबको मालूम है तहज्जुद चीज़ें, फजर की नमाज, नज़रों की हिफाजत, और हसद नहीं हो, जलन नहीं हो, सबको मालूम है, इल्म तो है, लेकिन अमल की तौफीक नहीं हो रही। वो तौफीक आएगी अल्लाह की तरफ से। और इल्म और अमल के बाद भी मामला पूरा नहीं हुआ, अब अगला जो है, अब इखलास देखा जाएगा। और देखने वाला अल्लामुल गुयूब, बहुत बारीक दीन है। और अगर इखलास नहीं रहा तो वक्त भी ज़ाया किया, अपने जिस्म की ताकत और असबाब और पैसे और तवानाई बेकार लगाई, और कंकर पत्थर और आग के थैले भर के आखरत में लाया। इसलिए ये इतना अहम मजमून है कि मुहद्दिसीन कराम अपनी किताबों को शुरू फरमाते हैं इन्नमल आमालो बिन्नियात, बाकी हदीस में बाद में बताते हैं। मोमिन की नीयत अमल से बेहतर है, और एक तहाई इल्म, 1/3 नॉलेज, वो इस हदीस के अंदर है, इन नमल आमालो बिन्नियात, कि आमाल का दारोमदार नियतों के ऊपर है। जब नियत ठीक नहीं होती तो फिर क्या होता है, रूहानी बीमारियां आती हैं। मिसाल के तौर पर एक आदमी को हसद हो गया, हसद हो गया कि दूसरे आदमी को जो नेमतें मिली हैं वो छिन जाएं, मुझे मिलें कि ना मिलें, उसके पास क्यों मिली, सवाल हो गया। तो हसद नेकियों को ऐसा खा जाता है जैसे आग सूखी लकड़ियों को जला देती। एक आदमी के अंदर किबर आ गया, एरोगेंस, जर्रा बराबर किबर जन्नत में जाने से रोक देता है। नमाज, रोजे, हज, सदकात में कमी नहीं है, लेकिन नियत खराब थी, दिल में खराबी है, लो जी हज के जन्नत के रास्ते से भटक गया। एक आदमी के दिल में रिया है, शो ऑफ है, और हुब्बे जा है, लोग मुझको अच्छा समझे। अब मालूम हुआ इखलास ही ख़त्म हो गया। अब जब इखलास ख़त्म हो गया तो कितना भी अमल करते ले आओ, उसको कबूल ही नहीं। इसलिए ये रूहानी बीमारियां ऐसी ख़तरनाक हैं कि जिस्मानी बीमारी तो आदमी का इंतकाल होता तो ख़त्म हो जाती है, किसी को बुखार है, खांसी है, कब्र में गया, ख़त्म हो गई, ना कब्र में कैंसर जाएगा ना कोई और बीमारी जाएगी, तो टेम्प्रेरी चीज़ है। लेकिन किसी को रूहानी बीमारी है, हसद है, तकब्बुर है, रिया है, शो ऑफ है, हिर्स है, तो अब ये मौत में भी ख़त्म नहीं होगी, कब्र में भी ख़त्म नहीं होगी, ये क़यामत के मैदान में भी बीमारी आएगी, और सारी नेकियां नमाज रोज़ों को खा जाएगी, और ज़ाहरी इबादात को भी ले डूबेगी, जिनके जिनमें लोग जो है समझ रहे हैं कि दीन यहाँ तक है। इसलिए होता है कि अल्लाह के रास्ते में मेहनत करो, और जो अल्लाह के रास्ते में नहीं जा सकते कम से कम अपने बात शुयूख से और मशायख से अपनी इस्लाह कराएं। और इस्लाह उसी वक्त होगी जब अपने आप को बीमार समझे। अब कोई आदमी समझे कि नहीं मैं तो बिल्कुल ठीक हूँ, जन्नती हूँ, तो अब इस्लाह कहाँ से होगी। इसलिए जब कोई इस किस्म का ख़त आता हकीम उल उम्मत के पास तो वो जवाब में लिखते हैं कि मालूम होता है कि आप अपने शेख खुद हैं, इसलिए आपको मुझसे पूछने की ज़रूरत नहीं, आप अपने शेख खुद हैं। दिल का रुख पलट जाए कि असल जिंदगी मौत के बाद वाली है। कब्र में अगर अंधेरा हो गया तो दुनिया की बिजली और लाइट और चिराग ये कब्र में रोशनी नहीं दे सकता। और कब्र में अगर सांप बिच्छू निकल आया तो दुनिया के किसी डंडे से नहीं मरेगा, और फरिश्तों का मुकाबला दुनिया की किसी चीज से कर नहीं सकते। और आखरत की करेंसी माल और रुपया और सोना चांदी और क्रेडिट कार्ड नहीं है,
کارڈ دیا اور لے لیا. یہ قصہ تو دنیا کے ساتھ ہے, آخرت میں تو ایمان اور ایمان اور اعمال. جب آدمی کا دل پلٹ جائے گا تو ہر نیکی کو ایسا دوڑے گا جیسا کہ پلاؤ بریانی اور زیورات اور ملبوسات اچھی چیزیں اس کو لگتی, اور ہر برائی سے ایسا بھاگے گا جیسے سانپ اور آگ سے بھاگتا ہے. جب دل کی یہ حالت ہو جائے تو اس کو کہتے ہیں کہ اس آدمی کو ہدایت ہو گئی. اخلاص کی مثال ایسی ہے جیسے ایک فروٹ ہوتا ہے, اس میں مٹھاس ہے, سویٹنس. ایک فروٹ ہے, سیب ہے, کیلا ہے, شروع میں کڑوا ہوتا ہے. جب پھل میں فروٹ آئے شروع میں کڑوا ہوتا ہے, اس وقت کوئی کھائے تو کوئی مزہ نہیں ہے. اس کے بعد پھر نمکین ہوتا ہے, سالٹی, اس میں بھی کوئی مزہ نہیں ہے. تو محنت کرتے رہو, محنت کرتے رہو, پانی ڈالتے رہو, حفاظت کرتے رہو, تو ایک زمانہ آتا ہے کہ وہ درخت کا پھل اب سویٹ ہوتا ہے, اب اس کو لے لو, استعمال کرو. اور اگر ابھی استعمال نہیں کیا تو اب اس کے بعد جو اسٹیج ہے سڑ جائے گا, خراب ہو جائے گا. تو اخلاص بہت مشکل سے آتا ہے. پہلے کڑوا تھا, پھر نمکین ہوا, پھر میٹھا ہوا. اب سیب لے لو اور کوئی فروٹ لے لو, ایسا ہوتا ہے, کڑوا ہوا, پھر نمکین ہوا, اس کے بعد میٹھا ہوا. لیکن میٹھا ہونے کے بعد اگر پھر کیئر نہیں کیا تو فوراً پھر سڑ کے ختم ہو گیا. اس لیے اخلاص کی مثال ایسی ہے کہ بہت مشکل سے آتا ہے اور بہت جلدی چلا جاتا ہے. یہ قصہ ہے, اس لیے بہت ڈرنا چاہیے. صحابہ رضی اللہ عنہم کے ساتھ جو غیبی مددیں اور اللہ کے کرامات اور ان کے واقعے مشہور ہیں, وہ ان کے ایمان, یقین, تقوی اور احسانی کیفیت اور اخلاص کے سبب ہے. اس لیے حدیث شریف میں آیا کہ صحابہ میں سے اگر کوئی آدمی ایک مٹھی بھر جو خیرات کر دے, یعنی بارلے سیڈز ہوتے ہیں جن سے روٹی پکائی جاتی ہے, ایک ہاتھ بھر کے تھوڑا سا اس نے بارلے سیڈ دے دیا اللہ کے راستے میں, بعد میں جو مسلمان آئے ہیں وہ اگر سونے کا پہاڑ, گولڈ ماؤنٹین یعنی ٹریلین خیرات کر دیں تو صحابہ کے ثواب کو نہیں پہنچ سکتے. یہ کیا بات ہے بھائی؟ وہ بھی وہی آدمی, دو ان کے ہاتھ پاؤں اور آنکھ ناک کان, یہ فرق کہاں سے آ گیا؟ بدقسمتی سے آج کل کے زمانے میں مسجدوں میں, حلقوں میں اور علاقوں میں اور کتابوں میں یہ مضمون لوگ بیان نہیں کرتے کہ بھائی صرف عمل نہیں ہے, دل کی کیفیت پر ملے گا, اعمال کا وزن دیکھا جائے گا. تو ان کی احسانی کیفیت, ایمان, تقوی, اخلاص, توکل, اتنے اونچے درجے کا دل تھا ان کا کہ ایک سبحان اللہ بھی کہو تو اتنا زبردست ثواب لائے, پہاڑوں کا ثواب, ایک کھجور صدقہ کرو تو ایک پہاڑ کے ثواب. اس لیے عمل کرنا تو ایک الگ بات ہے, لیکن نیت اونچی کرنا یہ اس سے بھی اونچا عمل ہے کہ ایک روپیہ خیرات کرو اور ایک کروڑ روپے سے زیادہ ثواب لے جاؤ. یہ بھی ایک طریقہ ہے, اور اس کو آج کل اس سے غفلت پائی جاتی. اللہ تعالی ہمیں عمل کی توفیق عطا فرمائے اور ایمان یقین کی حقیقت سمجھنے کی توفیق عطا فرمائے. دیکھو دنیا کی زندگی, اللہ نے دنیا کو, زمین کو مزین کر دیا, ڈیکوریٹ کر دیا, چیزیں لگا دیں کلر کی مختلف اور خوبصورت اور مہنگی. یہ اس لیے کہ دیکھیں کہ انسان میں سب سے اچھا عمل کون کرتا ہے. ایوکم احسن عملا, کوالٹی کنٹرول, سب سے اچھا عمل کون کرتا ہے. تو عمل صالح کے لیے ضرورت پڑی, ایمان یقین بھی ہو, تقوی بھی ہو, اخلاص بھی ہو, ٹائم مینجمنٹ بھی ہو, اپنی خواہشات پہ قابو بھی ہو, اور بری چیزوں سے بھی بچو اور مخلوق کی خدمت کرو. جب یہ ٹیسٹ پورا ہو جائے گا, امتحان, اور اللہ کے فضل سے مومنین مومنات جنت میں بھیج دیے جائیں گے, تو اب جنت میں جا کے یہ سارے ٹیسٹ ختم ہو گئے. جنت میں نہ کوئی ٹائم مینجمنٹ ہے, جنت میں لاکھوں سال تک جنت کی نعمتوں کو دیکھتے رہو کھڑے ہو کے. جنتی جب اپنے گھر والوں کے پاس جائے گا 800,000 سال تک ایک دوسرے کو دیکھتے رہیں گے. جنت میں کوئی ٹائم مینجمنٹ نہیں ہے کہ ابھی فجر کی نماز ہے, ابھی نہ نمازیں پڑھنی ہے, نہ کام پہ جانا ہے, نہ لانڈری کرنی ہے, نہ باورچی خانہ سنبھالنا ہے. وہاں تو اب ٹائم مینجمنٹ کا قصہ جنت میں ختم ہو گیا دنیا کے لیے ہی. اور جنت میں ساری خواہشات مل گئیں, جو چاہو کھاؤ, جو چاہو مانگو, اور نہ کسی کی خدمت کرنی ہے, نہ کوئی کام کرنا ہے, بس ایش ہی ایش. اس لیے دنیا کی زندگی ایک الگ چیز ہے اور آخرت کی زندگی الگ چیز ہے. تو میرے محترم دوستو, بزرگوں, ہماری امت کی مائیں اور بہنیں, انسان بیچارہ جاہل، غافل، عاجز، بغیر استحقاق، لا شیء، اس کو قرآن شریف میں ٹائٹل دیے گئے، ظلوماً، جہولاً، ہلوعاً، منوعاً، جزوعاً، کفوراً، اس کو سارے اس طرح کے ٹائٹل ملے ہیں کہ یہ جاہل ہے، بے صبرہ ہے، نا سمجھ ہے، اس کو تو کچھ معلوم ہی نہیں ہے، اور اس کو سمجھانے کی چیز پھر قرآن، حدیث اور اصلاح. نفس کو کہا گیا کہ نفس جو ہے نفس امارہ ہے اور نفس لوامہ ہے، اور نفس مطمئنہ کیسے ہو جائے. شیطان کو بتایا کہ آپ کا کھلا دشمن ہے، عدو مبین. اور جہنم کو بتایا کہ یہ بہت سخت سزا ہے، بئس المہاد، بئس المصیر، بہت سخت جگہ. اور جنت کو بتایا کہ یہ تو بڑی خوبصورت جگہ ہے، اور اس کی جگہ جگہ قسمیں بھی بتا رہے ہیں، دار الخلد ہے، دار السلام ہے، جنت عدن ہے، جنت الخلد ہے، جنت الماوا ہے، اور جنت الفردوس ہے. کون سی جنت چاہیے؟ ساری چاہیے. محل جنت کی ہیں، بتایا کہ کون سا محل لوگے، سونے کے لوگے، گولڈ کے، سلور کے لوگے، کہ ڈائمنڈ کو لوگے، کہ روبیز کے لوگے. وہاں اس طرح بات ہو رہی، ایک آدمی. اللہ تعالیٰ اتنے غفور الرحیم، کریم، حلیم، جواد، حنان، منان، ودود، ولی اور شکور، بہت قدردان اور بہت دینے والے، اور اس کے لیے آدمی تھوڑا ادب اور طلب اور تقوی اور اخلاص اور نیت ٹھیک کرے. یہ پہلا سبق ہے، قبل اس کے کوئی علم دین سیکھنے گیا، کوئی قرآن پڑھنے گیا، بھائی ایمان کی حقیقت کو بھی سیکھو. کائنات کا ایک ایک ذرہ پیچھے رہ جائے گا، اور انسان کی ہر بات اور عمل اٹھا کر محفوظ کر لیا جائے گا. جب انسان مقصد زندگی بھول گیا تو مال، اسباب، محلات، سواریاں، اس کے باوجود ہزاروں لوگ دنیا میں خودکشی کر لیتے ہیں، ان کو زندگی کا مقصد ہی معلوم نہیں. جب انسان مقصد زندگی پہچان لیتا ہے تو ایک چھوٹا سا آدمی ہزاروں لوگوں کی ہدایت کا ذریعہ بن جاتا ہے. اس لیے بزرگان کہتے ہیں کہ انسان کے دل میں ہیرے، موتی، سونا، چاندی، قیمتی صفات ہیں، اگر تلاش کرو، پالش کرو، تو ایک آدمی اپنے گھر اور خاندان اور شہروں کی ہدایت کا ذریعہ بنے گا. اور اللہ تعالیٰ طلب اور شوق پر عطا فرماتے ہیں. اس لیے اصلاح کی اور تزکیہ نفس کی سخت ضرورت ہے. جب آدمی کیا آخری وقت آتا ہے تو ملک الموت آتے ہیں، اور نیک مومنین مومنات کے لیے ایسی مہمانی ہوتی ہے. شیخ زکریہ رحمۃ اللہ علیہ نے فضائل صدقات میں ایک سبق لکھا ہے، موت کی یاد. بتایا کہ ملک الموت آتے ہیں، 500 فرشتے لے کر آتے ہیں. ہر فرشتہ اس کو ایسی خوشی کی بات سناتا ہے جو دوسرا نہیں سناتا، آپ کو یہ ملے گا، آپ کو یہ ملے گا. 500 الگ الگ بشارتیں، 500 اپوائنٹمنٹ لیٹر آ رہے ہیں. فرشتوں کے پاس ریحان کی ٹہنیاں، شاخیں اور زعفران کی جڑیں ہوتی ہیں، یعنی پھولوں کے گلدستے لے کر آ رہے ہیں. دو قطاروں میں لائن لگا کر کھڑے ہو جاتے ہیں. شیطان جب دیکھتا ہے کہ اس آدمی کا اتنا اکرام ہو رہا ہے تو سر پکڑ کر رونے لگتا ہے. جب روح بدن سے نکلتی ہے تو زمین کے وہ حصے رونے لگتے ہیں جن پر وہ انسان عبادت کرتا تھا، اور جب روح آسمان میں جا رہی ہے تو آسمان کے وہ حصے روتے ہیں جہاں سے اس کے اعمال اوپر جاتے تھے اور جہاں سے رزق اترتا تھا. اور فرشتے میت کے پاس جمع ہو جاتے ہیں اور گھر سے قبرستان تک لائن بنا کے کھڑے ہو جاتے ہیں اور دعا اور استغفار کرتے ہیں، اور شیطان چلاتا رہتا ہے. یہ ہے روحانی نظام غیب کا جو نظر نہیں آتا. آگے کیا ملے گا؟ سونے چاندی کے محلات اور دودھ اور شہد کی نہریں، ایک درخت اتنا اونچا کہ اس کا سایہ 100 سال میں طے نہیں ہوگا، ایک خیمہ اتنا بڑا کہ 60 میل اونچا، اور جنت کے پھل دودھ سے زیادہ سفید، شہد سے زیادہ میٹھے اور مکھن سے زیادہ نرم، اور ایک جنتی عورت کا دوپٹہ دنیا اور اس میں جو کچھ ہے اس سے بہتر ہے، اور سب سے چھوٹے درجے کے انسان کو دنیا سے 10 گنا بڑی جنت ملے گی، اور وہاں ہمیشہ خوش رہیں گے، ہمیشہ صحت مند رہیں گے، ہمیشہ جوان رہیں گے، کبھی نہ بڑھاپا، نہ بیماری، نہ پریشانی، ہزاروں سال عیش اور تفریح، ना कोई किराया, ना लीज, ना फीस, ना टैक्स, ना धुआं, ना बदबू, ना लॉन्ड्री, ना किचन, ना बाथरूम, बस आराम ही आराम और ऐसी ऐसी। और जन्नत अभी मौजूद है, कोई ख्याली चीज नहीं है, वहां महल हैं और बाग हैं और फूल हैं और जेवरात हैं और चमक रहे हैं। जितना नेक अमल करोगे जन्नत सजाई जाती है। इसलिए जितना आदमी आखरत की बातें करेगा दुनिया का गम दिल से निकल जाएगा, और जितना दुनिया के पीछे लगोगे उतना आखरत के मामले में गाफिल और जाहिल और लूजर हो जाओगे। अल्लाह ताला हमें, आपको, पूरी उम्मत को आखरत का शौक और ईमान यकीन और सही अमल, सही इल्म, नियत और इखलास अता फरमाए। दरूद शरीफ पढ़कर अपने लिए, पूरी उम्मत के लिए दुआ फरमा दे। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, اللهم صل على محمد افضل صلواتك، يا اول الاولين ويا اخر الاخرين ويا ذا القوه المتين ويا راحم المساكين ويا ارحم الراحمين، برحمتك نستغيث. اللهم انك مليك مقتدر، ما تشاء من امر يكون. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم اغفر للمؤمنين والمؤمنات والمسلمين والمسلمات، الأحياء منهم والأموات، إنك سميع قريب مجيب الدعوات. اللهم لا تفرق جمعنا هذا إلا بذنب مغفور وسعي مشكور وعملا صالحا متقبل مبرور، برحمتك يا عزيز يا غفور، يا الله يا رحمن يا كريم يا ذا الجلال والإكرام، يا حي يا قيوم. أي الله پوری امت کو بخش دیجئے، اے اللہ جو جو لوگ بیمار ہیں مکمل شفا عطا فرمائیے، جو تنگ دست ہیں مقروض ہیں اللہ ان کو آسان رزق عطا فرمائیے، جو علم دین سیکھ رہے ہیں نفع دینے والا علم عطا فرمائیے، عمل کی توفیق عطا فرمائیے، ہمارے کاموں میں اخلاص عطا فرما دیجئے، شیطان اور نفس کی چالوں سے ہماری صفائی اور بچاؤ دے دیجئے، اے اللہ امت کے خوف کو امن سے بدل دیجئے اور پریشانیوں کو خوشی سے بدل دیجئے، اے اللہ ہدایت کی ہوائیں چلا دیجئے، ہر امتی بڑے چھوٹے مرد عورت بھائی بہن، اے اللہ ان کو دنیا آخرت کی خوشیاں عطا فرمائیے، اے اللہ آخرت کی منزلیں آسان فرما دیجئے، اے اللہ قبر کو جنت کا باغ بنا دیجئے، اے اللہ آخرت میں عرش کا سایہ عطا فرما دیجئے، اے اللہ نامہ اعمال سیدھے ہاتھ میں ملے، اے اللہ پل صراط پر سے تیزی سے گزار دیجئے، اے اللہ بغیر حساب کتاب کے جنت الفردوس عطا فرما دیجئے، اے اللہ دنیا کی پریشانیاں بھی آسان فرما دیجئے، کاموں کو آسان فرما دیجئے، بیماری سے، پریشانیوں سے، دشمنوں سے اے اللہ امن عطا فرمائیے، اے اللہ مکمل امن اور اچھی صحت اور عافیت اور آسان رزق عطا فرمائیے. جو جو ہمارے سننے والے ہیں اے اللہ، جو جو دلوں میں حاجتیں ہیں، نیتیں ہیں، ارادے ہیں، اے اللہ غیب سے اپنے خزانے ہمارے اوپر اتار دیجئے، اے اللہ اچھی نیتوں کو قبول فرما لیجئے، اے اللہ ہماری کامل اصلاح فرما دیجئے، اے اللہ سارے عالم میں جتنی برکتیں رحمتیں اترتی ہیں حرمین شریفین میں اور رمضان اور حج میں اور اللہ والوں کی مجلسوں میں اور علم اور ذکر کی حلقوں میں، جہاں جہاں رحمتیں اترتی ہیں اے اللہ ہم سب محتاج ہیں، ہمیں بھی عطا فرما دیجئے. سارے عالم میں جتنے لوگ دعا کر رہے ہیں، جتنے لوگ دعا کر کے جا چکے اور جتنی قیامت تک دعائیں ہوں گی، اے اللہ ہماری طرف سے بھی قبول فرمائیے. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم. وصلى الله تعالى على خير خلقه محمد وآله وأصحابه أجمعين، برحمتك يا أرحم الراحمين. سبحان الله وبحمده، سبحانك اللهم.